میں مبلغ بنوں سنتوں کا، خوب چرچا کروں سنتوں کا۔
الحمدللہ رب العالمین، والصلاة والسلام علی خاتم النبیین، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ صلاۃ والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ۔ صلاۃ والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ درود پاک کی فضیلت ہم سنتے ہیں۔ ابتدان ایک حدیث پیش کرتا ہوں کہ اللہ کے پیارے نبی، آخری نبی صلی اللہ علیہ وآلہ وسلم کا پیارا ارشاد ہے، جسے کوئی مشکل پیش آئے اسے مجھ پر کثرت سے درود پڑھنا چاہیے، کیونکہ مجھ پر درود پڑھنا مصیبتوں اور بلاؤں کو ٹالنے والا ہے۔ غموں نے تم کو جو گھیرا ہے تو درود پڑھو، جو حاضری کی تمنا ہے تو درود پڑھو۔ صلوا علی الحبیب صلی اللہ علی محمد وعلی آلہ وصحبہ وبارک وسلم۔ صلاۃ و سلام علیک یا سیدی یا سیدی یا رسول اللہ۔ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کا ارشاد مبارک ہے کہ صحت اور فراغت، یہ دو ایسی نعمتیں ہیں جن سے اکثر لوگ دھوکا کھا جاتے ہیں۔ تو پیارے پیارے اسلامی بھائی اور مدنی چینل کے ناظرین، اللہ پاک نے انسان کو لا تعداد نعمتوں سے نوازا ہے۔ یہ الگ بات ہے کہ ہمارا رونا دھونا کم نہیں ہوتا ہے، اور اگر کوئی ہم سے بات کرنا چاہے تو ہمارے پاس اپنی مشکلات کی ایک طویل فہرست ہوتی ہے، بہت طویل لسٹ ہوتی ہے کہ اگر کوئی اپنی پریشانی ایک بتائے تو ہم اس کو دس بتانے کے تیار ہیں۔ کوئی اگر ہم سے اپنی دس باتیں کرے تو ہم کہتے ہیں تجھے میں اپنی سو پریشانیاں بتاتا ہوں۔ تو انسان کو اللہ پاک نے نعمتیں بھی کثیر عطا فرمائی ہیں، اور خود رب کائنات عز و جل کا قرآن پاک میں ارشاد ہے، وَإِن تَعُدُّوا نِعْمَتَ اللَّهِ لَا تُحْصُوهَا، کہ اگر اللہ پاک کی نعمتیں گنو تو شمار نہ کر سکو گے۔ یعنی اس قدر نعمتیں اللہ پاک نے ہمیں عطا فرمائی ہیں، اور یہ جیسے میں نے شروع میں عرض کیا کہ نعمتیں ہیں، یہ بھی تو ایک احساس ہونا کہ ہے واقعی نعمت ہے، ورنہ جس طرح عرض کیا کہ اگر شکوا شکایت کی ہے تو طویل فہرست ہے، میں بہت پریشان ہوں، یہ نعرہ ہے میں بہت پریشان ہوں، اور اگر لوگوں سے ملنا شروع کریں ان کی پریشانی سنیں تو پتہ چلتا ہے کہ یار میری پریشانی تو بہت کم ہے تو بہت زیادہ پریشان ہے۔ حضرت سیدنا سعید بن عامر رضی اللہ عنہ بیان کرتے ہیں کہ ایک شخص سیدنا یونس بن عبید رحمت اللہ علیہ کی خدمت میں حاضر ہوا، اور اس نے اپنی تنگ دستی کی شکایت کی کہ حضور بڑا پریشان ہوں، بہت تنگ دست بہت ہوں۔ تو آپ رحمت اللہ علیہ نے اس سے پوچھا کہ جس آنکھ سے تم دیکھ رہے ہو کیا اس کے بدلے 1,00,000 درہم تمہیں قبول ہیں؟ اس نے عرض کی نہیں۔ فرمایا کیا ہاتھ کے بدلے میں 1,00,000 درہم؟ اس نے کہا نہیں۔ کب پاؤں کے بدلے میں کیا خیال ہے؟ تو لکھنے والے کہتے ہیں کہ آپ رحمت اللہ علیہ نے اللہ پاک کی دیگر نعمتوں کے بارے میں اس کو یاد دلایا اور ارشاد فرمایا، میں تو تمہارے پر لاکھوں دیکھنا ہوں تم محتاجی کی شکایت کر رہے ہو۔ مطلب یہ کہ یہ جو نعمتیں ہیں ہمارے پاس، ہم اس کو اگر جائزہ لیں تو سچی بات ہے کہ وہ ایک شخص کہتا ہے کہ میں اپنے دوست سے ملنے گیا، اس دوست کو میں اس کی صحت پر رش کرتا تھا، یار کیا جسم ہے اس کا، کیا خوبصورت ہے، کیا توانا ہے، وہ بیمار ہو گیا، میں اس سے ملنے گیا تو اس کو آکسیجن لگا ہوا تھا، اور آکسیجن لگنے کے بعد وہ تھوڑی دیر کے بعد جب وہ ریلیکس ہوا تو اس کی آکسیجن ہٹی، تو اس نے اپنے امراض بتائے، تو میں نے اس سے پوچھا کہ تم روزانہ کی کتنی آکسیجن لیتے ہو، تو پتا چلا تقریباً 12,000 روپے کی وہ آکسیجن کے سلنڈر اس ٹائم اس کے خرچ ہوتے تھے، تو کہا بعد میں نکل کر میں سوچنے لگا کہ یہ جو سانس میں لے رہا ہوں اس کی بظاہر تو میں کوئی قیمت ادا نہیں کر رہا، لیکن جب کوئی شخص اس سانس لینے میں آزمائش آتی ہے تو ایک ایک دن میں 12,000 روپے کی اسے آکسیجن لینی پڑتی ہے، اب آپ بتائیں نا کہ ہم کہتے ہیں بھائی یہ بل زیادہ ہو گیا، یہ بل زیادہ ہو گیا، یہ مہنگائی ہو گئی، تو سانس لینے پہ کیا ریٹ ہے، سانس لینے کا کیا ریٹ ہے، کوئی مہنگائی ہوئی، کچھ بھی نہیں، مگر یہ نعمت ہے میرے لیے، یہ میں نعمت کا اسے تصور کروں کہ یہ نعمت ہے میرے لیے، تو پتا چلتا ہے کہ اگر ان نعمتوں کو شمار کرنے لگو تو فرمایا گیا کہ تم شمار نہ کر سکو، اللہ پاک نے اتنی نعمتیں عطا فرمائی ہیں۔ بہرحال میرے پیارے پیارے اسلامی بھائیو، اللہ پاک ہمیں ان نعمتوں کا شکر گزار بندہ بنائے، کیونکہ آج ہمارا جو ٹاپک ہے وہ یہی ہے کہ نعمتیں جو دو ہیں اہم، اس کے بارے میں حدیث شروع میں بیان ہوئی، فراغت اور تندرستی، اس کے بارے میں کوئی بات کریں گے، لیکن اس سے پہلے میں چاہوں گا کہ تھوڑا سا یوں تصور باندھا جائے کہ جس نعمت کی قدر نہیں کی جاتی وہ نعمت چھین لی جاتی ہے۔ اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم ایک مرتبہ ام المومنین عائشہ صدیقہ رضی اللہ عنہا کے ہاں تشریف لائے، آپ فرماتی ہیں کہ روٹی کا ایک ٹکڑا دیکھا، اسے اٹھا کر پہنچا اور ارشاد فرمایا کہ اے عائشہ، اللہ پاک کی نعمتوں کا احترام کیا کرو، اس لیے کہ جب یہ کسی اہل خانہ سے روٹ کر چلی جاتی ہے تو دوبارہ لوٹ کر نہیں آتی۔ تنگ دستی ہے نا، آپ کہتے ہیں جناب تنگ دستی ہے، آپ کہتے ہیں کہ جناب میرے یہاں بیماریاں ہیں، آپ غور کریں کہ جب خوشحالی تھی تو کیا اس روزی کی قدر کی تھی، ہمارے یہاں پانی نہیں آ رہا، ارے پانی نہیں آ رہا نا، جب آ رہا تھا اس وقت جو آپ کے نلوں سے پانی ضائع ہوتا تھا، اس وقت جو آپ کے پانی بے درک بہایا جاتا تھا، کیا یہ اس کی نحوست تو نہیں ہے، آج کھانے کے لیے پورا نہیں ہوتا تو جس ٹائم کھانے کے لیے پورا تھا اور ہمارے دسترخوانوں سے روٹیوں کے جو ڈھیر، چاول کے جو ڈبے اور مختلف چیزیں جو باہر کچرا کنڈیوں میں پھینکی جاتی تھی، کیا اس کی نحوست تو نہیں ہے، یہ نعمتیں ہیں وافر مقدار میں ہیں، دعا کرتے ہیں نا یا اللہ ہم پر رحمت کا پانی برسا، آج پانی کی تنگی ہے، اللہ کی رحمت برسے گی پانی پھر بھر جائے گا، پھر پانی آئے گا، کیا ہماری سوچ بنتی ہے کہ نعمت ملنے پہ میں قدر کروں اس کی، آج کسی کو وضو کرتا دیکھے تو بالٹیوں کی بالٹیاں بھر بھر کر گویا وہ وضو کر رہا ہے، اور اس کو کہا جائے کہ جناب آج پانی نہیں ہے، باہر منرل واٹر کی بوتلیں خریدے اور اس سے وضو کریں، آپ بتائیں کتنی بوتلیں چاہیے ہوں گی ہمیں، ہم اگر اس وضو کرنے کے لیے اپنے پیسے سے پانی خرچ کریں کتنا چاہیے ہم، نہیں میرے پیارے سر، اس معاملے میں ہماری احتیاطیں بہت کم ہیں، بہت کم ہیں، تو نعمتوں کا احترام کرنا اور نعمتوں کی قدر جاننا یہ بہت ضروری ہے، اور آج اگر نعمت جن کے یہاں ہے، جی ہاں مہنگائی ہے، کئی ایک کے گھر میں آزمائش ہے، لیکن اس وقت مدنی چینل پر میں ان لوگوں کو دعوت فکر دیتا ہوں جو اس قدر مہنگائی ہونے کے باوجود ان کے دسترخوان میں کمی نہیں آئی، آپ کے دسترخوان پر ہو سکتا ہے جو سال ہر سال سے جو پکتا تھا آج بھی وہی پکا ہوا دسترخوان پر سجا ہوا ہے، فروٹ مہنگا ہو گیا آپ کے دسترخوان پہ کمی نہیں ہے، لیکن کیا ان نعمتوں کو دیکھ کر شکر ادا کیا جاتا ہے کہ یا اللہ تیرا شکر ہے، اے اللہ تیرا شکر ہے کہ تو نے مجھے یہ کھانے کے لیے یہ نعمتیں عطا کی، نہیں آج بھی دیکھیں جن کے پاس ہیں وہ اپنے دسترخوان سے اٹھتے ہوئے جائزہ لیں کہ یہ دسترخوان پر پڑے ہوئے کھانے جس کو آپ اور ہم بے درک پھینک دیں گے، اس کھانے کا کیا ہوگا، یہ کھانا کتنوں کا پیٹ بھر سکتا تھا، कितनों का पेट भर सकता था। लेकिन आज अगर ये चीजों की कदर नहीं है और फिर हम कहेंगे जना बेबरकती हो गई, तो ये सारे काम तो हमने अपने हाथों से किए हैं। और फिर मेरे प्यारे इस्लाम भाइयों, नेमतें अगर कम हो जाती हैं तो फिर भी इसका बुजुर्गों ने इलाज दिया है, फिर भी इलाज दिया है। क्या हम नीचे वालों को देखें, नीचे वालों को देखें कि मुझसे भी तो ज्यादा कोई आजमाइश में है ना भाई। मैं किराए के घर में अगर रहता हूं तो कोई ऐसा भी तो है ना जो फुटपाथ पे सोता है, तो क्या ये किराए का घर मेरे लिए नेमत नहीं है? मैं अगर मोटरसाइकिल पर चलाता हूं और मेरे पीछे कोई साइकिल वाला आ रहा है, तो क्या ये मोटरसाइकिल मेरे लिए नेमत नहीं है? मैं साइकिल पर जा रहा हूं, मेरे साथ में चलने वाली बस जिसकी छत पर बैठकर लोग जा रहे हैं, तो मेरी ये साइकिल मेरे लिए नेमत नहीं है? हम शिकवा करते हैं। शेख सादी फरमाते हैं कि एक मरतबा मेरे पास पहनने के लिए जूता नहीं था, तो मेरे दिल में ख्याल हुआ कि कितनी गुर्बत हो गई कि आज मेरे पास पहनने के लिए जूता ही नहीं। मैं नंगे पांव मस्जिद की तरफ चल पड़ा, जब जामे मस्जिद के दरवाजे पर पहुंचा एक शख्स के दोनों पांव नहीं थे। मैंने अल्लाह का शुक्र अदा किया कि या अल्लाह तेरा शुक्र है मेरे पास जूता नहीं है तो पांव से महरूम है। तो पता चलता है कि नेमतें अगर जो हैं हमारे पास, इस दुनिया में कई ऐसे होंगे जिनके पास ये नेमतें भी नहीं होंगी, और ये इसका बेहतरीन इलाज है। जी हाँ, अगर कदर जानना है, कदर जानना है। हजरत अबू हुरैरा रदी अल्लाह अन्हु फरमाते हैं, अल्लाह के महबूब सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, जब तुम में से कोई अल्लाह पाक की नेमतों की कदर जानना चाहे तो अपने से कम नेमत वालों को देखे, ज्यादा वालों को ना देखे। मोटरसाइकिल वाला साइकिल वाले को देखे, साइकिल वाला बस वाले को देखे, वरना ये पेट तो भरता ही नहीं है ना। मोटरसाइकिल वाला कार वाले को देखता है, यार अपने पास तो धूप में जा रहे हैं, देखो ये तो कार में बैठा हुआ है, तो आप क्या समझते कार वाला खुश है? ना ना ना, कार वाला बराबर वाली कार को देखता है, अपनी तो सादी कार है, ये तो एयर कंडीशन कार में घूम रहा है। अच्छा आप कहेंगे कि एयर कंडीशन कार वाला बड़ा खुश है, ना ना ना, फिर एयर कंडीशन कार वाले छोटी बड़ी कार जाती है, यार मेरे पास तो 2018 का मॉडल है, ये 2021 के मॉडल में घूम रहा है। अच्छा आप कहेंगे जिसके पास 2021-22 का मॉडल है वो खुश है, ना ना ना, फिर इनकी सीसियां जलती है कि मेरे पास तो 800 सीसी है, तो ये 900 सीसी है, तो 1600 सीसी है। तो यूं मतलब कोई भी किसी हाल में गोया खुश नजर नहीं आता, और ये खुश हो ही नहीं सकता। अल्लाह के महबूब फरमाते हैं कि इब्ने आदम को सोने की दो वादियां भी मिल जाएं तो तमन्ना करेगा कि काश तीसरी मिल जाती तो अच्छा था। इंसान का पेट तो कब्र की मिट्टी भरेगी, और जब सब छोड़कर जाएंगे। जी हाँ, आज अगरचे माला माल हो रहे हैं, आज अगरचे गाड़ियों की लाइनें लगी हुई हैं, आज अगरचे बेहतरीन घर बना लिए, बेहतरीन बेडरूम बना लिए, बेहतरीन बैंक बैलेंस है, मगर सोचे कि जब इंसान मरता है तो कौन सा उसको बेहतरीन लिबास बनाया जाता है? सादा लट्ठे का कफन होता है जो लावारिस को मिलता है। जनाजा तैयार हुआ तो क्या उसको सबसे बेहतरीन उसकी अपनी गाड़ी में ले जाया जाएगा? ना ना ना, सारी गाड़ियां गैरेज में खड़ी हो जाएंगी और सेठ साहब की लाश एम्बुलेंस में या मैयत बस में जाएगी। जब कब्रिस्तान जाते हैं तो क्या सेठ साहब के लिए कोई कॉर्नर का प्लॉट होगा? है 1000 गज का कोई प्लॉट होगा जिस पर इनकी कब्र बनेगी? ना ना, हो सकता है किसी लावारिस जो दफनाया हो उसके बराबर में उसकी भी कब्र हो, और कब्र का साइज भी कोई इतना लंबा चौड़ा नहीं होते, एक ही जैसे तकरीबन साइज होते। तो मेरे प्यारे प्यारे इस्लामी भाइयों, इन नेमतों की कदर कीजिए, और अल्लाह पाक से दुआ भी करें कि अल्लाह पाक हमें किसी का मोहताज ना करे, मोहताज ना करे। हजरत सैयदना मोहम्मद बिन हानी रहमतुल्लाही अलैह अपने किसी दोस्त के हवाले से बयान करते हैं कि एक शख्स ने हजरत सैयदना अबू हाजिम रहमतुल्लाही अलैह से अर्ज की, अबू हाजिम आंखों का शुक्र क्या है? आंख नेमत है ना, देख रहे हैं ना, मदनी चैनल के नाजरीन आप भी देख रहे हैं, आंखों का शुक्र क्या है? इरशाद फरमाया, इनके जरिए कोई अच्छी बात देखो तो इसे आम करो और बुरी देखो तो उसे छुपा लो। अर्ज की, कानों का शुक्र क्या है? इरशाद फरमाया, अगर इनके जरिए अच्छी बात सुनो तो याद कर लो, बुरी बात देखो तो पोशीदा रखो, عرض کی ہاتھوں کا شکر کیا ہے؟ فرمایا ان سے ایسی چیز مال حرام وغیرہ حاصل نہ کرو جو تیرے لیے جائز نہیں، ان میں سے جو اللہ پاک کا حق ہے جیسے صدقات واجبہ وغیرہ اس کو نہ روکو۔ عرض کی پیٹ کا شکر کیا ہے؟ فرمایا پیٹ کا شکر یہ ہے کہ اس کے نچلے حصے میں کھانا ہو، اوپری حصہ علم سے لبریز ہو۔ عرض کی شرمگاہ کا شکر کیا ہے؟ جواب میں آپ نے سورہ مومنون کی یہ آیتیں تلاوت فرمائی، والذین ہم لفروجہم حافظون الا علی ازواجہم او ما ملکت ایمانہم فانہم غیر ملومین فمن ابتغى وراء ذلك فأولئك هم العادون۔ ترجمہ کنز الایمان، اور جو اپنی شرم گاہوں کی حفاظت کرتے ہیں مگر اپنی بیویوں یا شرعی باندیوں پر جو ان کی ہاتھ کی ملک ہیں کہ ان پر کوئی ملامت نہیں، تو جو ان دو کے سوا کچھ اور چاہے وہی حد سے بڑھنے والے ہیں۔ عرض کی پاؤں کا شکر کیا ہے؟ ارشاد فرمایا اگر تم کسی ایسے زندہ کو دیکھو جس پر تمہیں رشک ہو تو ان پاؤں سے ان شخص جیسے عمل کرو، یعنی نیک عمل کرو، اور اگر کسی ایسے مردے کو دیکھو جس سے تم بیزار ہو تو ان پاؤں کو اس شخص جیسے عمل سے روک لو، جس یعنی برے کام کی طرف نہ بڑھو۔ اس طرح تم اللہ پاک کا شکر ادا کرنے والے بن جاؤ گے، اور جس نے صرف زبانی شکر کیا بقیہ اعضاء سے نہ کیا تو اس کی مثال ایسی ہے کہ جیسا کوئی شخص جس کے پاس ایک کپڑا ہو اور وہ اس کا کنارہ پکڑ لے لیکن پہنے نہیں، تو وہ کپڑا اسے گرمی سردی برف بارش سے بچنے کا فائدہ نہیں دے گا۔ تو میرے پیارے پیارے اسلامی بھائیوں، مدنی چینل کے ناظرین، اللہ پاک ہمیں کسی کا محتاج نہ کرے، ہمیں نعمتیں عطا فرمائے، اور ان نعمتوں کو جب ہم پالیں تو اللہ پاک اس کا شکر ادا کرنے کی توفیق عطا فرمائے۔ تو ہم نے شروع میں سنی کہ دو نعمتیں ایسی، اللہ کے نبی صلی اللہ علیہ وسلم کا ارشاد سنا کہ دو نعمتیں ایسی ہیں جن سے اکثر لوگ دھوکہ کھا جاتے ہیں، کون سی؟ صحت اور فراغت۔ وقت ہے ہمارے پاس، وقت ہے، لیکن اس وقت کا استعمال کیسا، اس وقت کی قدر و منزلت ہم کیسے پہچانیں، کیونکہ یہ وقت تو گزرتا جا رہا ہے۔ یہ سانسوں کی جو گنتی ہے ہماری، یہ سانسوں کی گنتی ہماری پوری ہوتی جا رہی ہے، ہم آگے سے آگے بڑھتے 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 موت کے قریب تر ہوتے جا رہے ہیں۔ اگر آج کوئی 25, 30, 35, 40, 50 سال کا ہو گیا تو گویا اس نے وہ اپنی زندگی کے وہ دن جو ہے وہ گزار لیے۔ 70 سال کی اگر کسی کی عمر ہونی ہے، 50 سال اگر وہ ہو چکا تو گویا اس کی زندگی کے صرف 20 سال باقی ہیں۔ وہ ہر آنے والا لمحہ موت کے قریب کیے جا رہا ہے، اور ہم ہیں کہ اس کی کوئی اہمیت ہی نہیں سمجھتے۔ اس کی اہمیت سمجھنے کے لیے ایک بڑی پیاری بات لکھی گئی کہ کسی نے ایک حکیم صاحب سے پوچھا، کہ میرے سامنے کوئی ایسی چیز کا بیان کرے، خوبیاں بیان کرے، جس کے استعمال سے میں دن کے وقت بھی سوتا رہوں۔ حکیم صاحب نے کہا کہ فلاں تو کتنا کم عقل ہے، تیری عمر کا آدھا حصہ تو پہلے ہی یعنی رات کو غفلت میں سوتے ہوئے گزر رہا ہے، کیونکہ نیند جو ہے وہ موت کا دوسرا نام ہے۔ اب تو اپنی عمر کے چاروں حصوں میں سے تیسرے حصے کو بھی نیند میں گزارنا چاہتا ہے۔ تو اس بندے نے پوچھا کہ وہ کیسے؟ حکیم صاحب نے بتایا کہ مثلا تیری عمر 40 سال ہے، تو زندگی والی عمر 20 سال ہوگی، کیونکہ 20 سال تو آدھا سو رہا ہے اور آدھا جاگ رہا ہے، مطلب آدھی زندگی تو سوتے ہوئے گزرے گی اور آدھی جاگتے ہوئے، تو چاہتا ہے کہ مزید 10 سال اور سو جاؤں، تو گویا تیرے پاس تو صرف 10 سال لے جائیں گے، لہذا زیادہ سونے کی خواہش کو دل سے نکال دے۔ تو میرے پیارے پیارے اسلامی بھائیوں، مدنی چینل کے ناظرین، واقعی یہ بڑا عجیب معاملہ ہے کہ ہمارا وقت جو تیزی کے ساتھ گزرتا جا رہا ہے، آپ دیکھیں اگر اپنی زندگی پہ بھی غور کریں گے تو بالکل بچپن یہ نظر آئے گا کہ ابھی تو چھوٹے سے تھے یار، الماری کے اوپر ہاتھ نہیں پہنچتا تھا، اچھل اچھل کر الماری کے اوپر کی چیزیں ہم اتارتے تھے، याद आएगा कि अब्बू ने हमें गोद में उठाया हुआ था और हमें स्कूल लेकर गए थे। याद आएगा कि जुमा की नमाज पढ़ने उंगली पकड़कर अब्बू के साथ मस्जिद जाया करते थे। याद आएगा, अभी तो था यार। कोई पुराना दोस्त मिलता है तो फौरन याद आ जाता है, अरे यार अपने तो बचपन में साथ ही तो थे। लेकिन ये साथ कब थे? 35 साल पहले थे। 40 साल स्कूल की लाइफ को गुजर गए और हम सोच रहे अभी था, ये अभी था। तो वक्त कितनी तेजी से गुजरता जा रहा है और हम हैं कि ना कैलकुलेशन नहीं है हमारी कि हम अपनी जिंदगी को जो गुजार रहे हैं वो गुजार कर हमें रिजल्ट क्या मिलेगा। क्या हम इस जिंदगी में कोई ऐसा कमा रहे हैं कि जिसका अजर हमें कब्र और आखिरत में मिले और बिल आखिर जन्नत हमारा ठिकाना बन जाए? ऐसी कोई कैलकुलेशन? ना ना ना। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि सैयदना सुलेमान बिन दाऊद अलैहि सलाम से उनकी वालिदा ने फरमाया, ए मेरे बेटे, रात को ज्यादा देर ना सोना, क्योंकि रात को ज्यादा सोना इंसान को कयामत के दिन फकीर बना देगा। शेखुल हदीस हजरत अल्लामा अब्दुल मुस्तफा आजमी रहमतुल्लाह अलैह फरमाते हैं कि तमाम बुजुर्गों ने यह फरमाया कि 3 आदतों को लाजिम पकड़ लो। 3 आदतें: कम बोलना, कम सोना और कम खाना। क्योंकि ज्यादा बोलना, ज्यादा सोना, ज्यादा खाना, ये आदतें बहुत खराब हैं कि इन आदतों की वजह से इंसान दीनों दुनिया में नुकसान उठाता है। तो मेरे प्यारे प्यारे इस्लामी भाइयों, हम अपने औकात का जायजा लें। दिन भर में हमारा बहुत सारा वक्त जो है वो तेजी से गुजरता जा रहा है। हमारी उम्र जो है मिसले बर्फ कम होती जा रही है और हम हैं, कोई टेंशन नहीं है। 1 लाख रुपए अगर किसी के पास हैं, वो 1 लाख रुपए अगर कम होकर 50,000 रह जाए, 50,000 के 25,000 रह जाए, 25,000 के 10,000 रह जाए, 10,000 के 5,000 रह जाए, तो टेंशन होता है ना, कैसे 5,000 रह गए। अब हम सोचे कि हमारी जिंदगी कितनी, अगर सोचते 80 साल तो 50 साल तो गुजर गए, 30 साल रह गई, जबकि हमें पता नहीं, क्योंकि हमने ऐसे मनाजिर देखे हैं कि एक पल में इधर से उधर है। कितनी बेतबार है दुनिया, जिंदगी नाम रख दिया किसने, मौत का इंतजार है दुनिया। आजकल तो सोशल मीडिया है ना, कैसे मंजर नजर आते कि अच्छा भला हटा कट्टा बिल्कुल चलते चलते अचानक धाड़ करके गिरा, जैसे दोस्त करीब आए तो पता चला इंतकाल हो गया। मंजर देख ही रहे ना, हादसे देख ही रहे ना, जहाज क्रश हो रहे हैं, आखिरी आखिरी लम्हात की वीडियो आ रही है, आप सोचें क्या हुआ। बंदे ने छलांग लगाई, छलांग लगाकर पानी के अंदर गया, बाहर निकला ही नहीं, थोड़ी देर में लाश तैरती हुई नजर आ गई। ये जिंदगी की हकीकत है। थोड़ी देर के लिए अगर सांस मतलब जैसा ऑक्सीजन ना मिले, कैसी बेचैनियां हो जाती। तो मेरे प्यारे प्यारे इस्लामी भाइयों, वक्त की कदर कीजिए। और वक्त की कदर से क्या मुराद, आइए इसको कुरान करीम की इन आयत मुबारक से समझने की कोशिश करते हैं। पारा 30 सूरतुल असर की आयत नंबर 1 से 3 में इरशाद बारी ताला है, वल असर इन्नल इंसान लफी खुसर इल्ला लजीना आमनु व अमिलुस सालिहाति व तवासौ बिल हक्ति व तवासौ बिस सब्र। उस जमाने महबूब की कसम, बेशक आदमी जरूर नुकसान में है मगर जो ईमान लाए, अच्छे काम किए और एक दूसरे को हक की ताकीद की और एक दूसरे को सब्र की वसीयत की। मुफस्सिर कुरान हकीमुल उम्मत मुफ्ती अहमद यार खान नईमी रहमतुल्लाह अलैह फरमाते हैं कि इंसान अपनी असल पूंजी यानी उम्र को कुफ्र, गुनाह, गफलत, दुनिया तलबी, खेल कूद में बर्बाद कर रहा है। जी हाँ, जायजा ले हम अपना कि जिंदगी का एक दिन जिसमें 24 घंटे हैं, इन 24 घंटे में मैं कितना सोता हूं, अल्लाह पाक की कितनी इबादत करता हूं, नमाज के लिए आने में मेरी क्या कैफियत होती है, दीगर फजूल कामों में मेरा वक्त गुजारने के लिए क्या कैफियत होती है। मुफ्ती साहब फरमाते हैं इसे आखिरत को बेहतर बनाने का जरिया नहीं बनाता, यानी इस वक्त को آخرت کو بہتر بنانے کا ذریعہ نہیں بناتا. انسان تاجر ہے، زندگی اس کی دکان، اعمال دکان کے سودے ہیں. اگر اعمال اچھے ہیں تو ان کا خریدار رب تعالی ہے، جنت ان کی قیمت ہے. اگر برے ہیں تو شیطان خریدار ہے، دوزخ ان کی قیمت. جیسا سودا ویسے خریدار. ہم کیا بیچ رہے ہیں؟ ہم کیا بیچ رہے ہیں؟ اس کے ذریعے میں ملے گا کیا؟ ارے جس نے نمازیں پڑھی ہیں، جس نے حق ادا کیے ہیں، جس نے زندگی سنتوں بھری گزاری ہے، جس نے نیکی کی دعوت کی دھومیں مچائی ہیں، علم دین حاصل کیا، اس کو عام کیا، حلال روزی کمائی، اپنے بچوں کو کھلائی، جس نے لوگوں کے حقوق پورے ادا کیے، اگر وہ دنیا سے جاتا ہے لوگ کیا کہتے ہیں؟ بڑا اچھا آدمی تھا، بڑا اچھا آدمی تھا. اور ایسا شخص، اس کے بارے میں علماء نے فرمایا کہ اس کا استقبال کیا جاتا ہے. بظاہر قبرستان میں ایک جیسی قبریں ہیں، لیکن ان نیک لوگوں کی قبریں جنت کا باغ بنا دی جاتی ہیں. بظاہر ان کی قبروں میں کوئی بستر نہیں بچھایا جاتا، لیکن جب یہ نیک لوگ قبروں میں دفنائے جاتے ہیں تو جنت کے بچھونے بچھائے جاتے ہیں. بظاہر ان کی قبروں میں کوئی کھڑکی، کوئی سوراخ نہیں ہوتا، لیکن حدیثوں میں بیان کیا گیا کہ ان کی قبروں میں جنت کی کھڑکیاں کھول دی جاتی ہیں. بظاہر دیکھا جاتا ہے کہ چھوٹی سی قبر ہے، مگر علماء نے لکھا ہے کہ ان کی قبروں کو تا حد نظر وسیع کر دیا جاتا ہے. ان کی قبر پر رحمت و رضوان کی بارشیں ہوتی ہیں، ان کو جنتی خوشبوئیں پہنچائی جاتی ہیں، جنتی ہوائیں ان کی قبروں میں داخل ہوتی ہیں. جس نے نعمتوں کا فائدہ اٹھایا اور جس نے نعمتوں کی قدر نہ کی، نماز چھوڑتا رہا، رمضان کے روزے چھوڑتا رہا، حج فرض ہونے کے باوجود نہ کیا، زکوٰۃ فرض ہونے کے باوجود ادا نہ کیا، ماں باپ کو ستایا، لوگوں پر ظلم و ستم کیا، لوگوں کے حقوق پامال کیے، اپنی زندگی غفلت میں گزاری اور نافرمانوں جیسے معاملات کرتا رہا، تو اس کی قبر کا کیا عالم؟ اللہ پاک ناراض ہوا، اس کے محبوب روٹ گئے، تو اس کی قبر کو جہنم کا گڑھا بنایا جائے گا. بظاہر اس کی قبر خالی نظر آتی ہے، مگر علماء نے لکھا کہ اس کی قبر میں سانپ اور بچھو مسلط کر دیے جاتے. بظاہر کوئی ایسا ہمیں فرق نظر نہیں آتا، لکھا گیا کہ اس کی قبر میں جہنم کی آگ بھڑکائی جاتی ہے. بظاہر دیکھ رہے ہیں کہ قبر تو مناسب سی بنی ہوئی ہے، اوپر سے کوئی فرق نہیں پڑا، لیکن اگر اس نے نمازیں قضا کی ہیں تو اس کی قبر کی دیواریں ملا دی جاتی ہیں، یہاں تک کہ فرمایا گیا اس کی پسنیاں ٹوٹ پھوٹ کر ایک دوسرے میں پیوست ہو جاتی ہیں. اے عاشقان رسول، ہم اپنے ان اوقات کا جائزہ لیں. امام فخر الدین رازی رحمت اللہ علیہ ایک قول نقل فرماتے ہیں کہ میں نے سورہ عصر کا مفہوم ایک برف فروش، برف بیچنے والے سے سمجھا، جو بازار میں آواز لگا رہا تھا، اس شخص پر رحم کرو جس کا سرمایہ پگھلا جا رہا ہے. برف بیچنے والا تو کہتا جلدی جلدی برف بک جائے، انہیں تو پگھل کے ختم ہو جائے گی. وہ شخص آواز لگا رہا تھا کہ اس شخص پر رحم کرو جس کا سرمایہ گھلا جا رہا ہے، اس شخص پر رحم کرو جس کا سرمایہ گھلا جا رہا ہے. اس کی بات سن کر میں نے کہا ان الانسان لفی خسر، بے شک آدمی ضرور نقصان میں ہے. کا مطلب مزید فرماتے ہیں، جس کی عمر بیکار گزر رہی ہے تو ایسا شخص نقصان اٹھانے والوں میں ہوگا. تو میرے پیارے پیارے اسلامی بھائیوں، ہم جائزہ لیں، جائزہ لیں ہماری زندگی کس طرح گزر رہی ہے. کیونکہ جب موت کا وقت آتا ہے نا، یاد رکھیے گا، آج ہم پلاننگ کچھ اور کرتے ہیں، پلاننگ کچھ اور کر رہے ہیں کہ جناب یہ ہو جائے گا تو میں نمازیں شروع کر دوں گا، اور یہ معاملات ہو جائے میں اپنے مال کی زکات پوری ادا کر دوں گا، یہ ہو جائے گا تو حج کر لوں گا، یہ ہو جائے تو یہ یعنی جو بھی نیکی کے کام ہیں نا سب پینڈنگ جاتے ہیں ہمارے. لیکن یاد رکھیے کہ جب موت کا وقت آتا ہے نا تو کچھ بھی نہیں ملتا ہے. ایاء العلوم کا خلاصہ لباب الاحیاء کے نام سے مکتبۃ المدینہ نے شائع کیا ہے، اس کے صفحہ نمبر 389 پر ہے. ابو بکر بن عبداللہ مزنی رحمت اللہ علیہ فرماتے ہیں، بنی اسرائیل کا ایک شخص تھا جس نے بہت سا مال جمع کیا. جب اس کی موت کا وقت قریب آیا تو بیٹوں سے کہنے لگا کہ مجھے میرے مختلف اموال دکھاؤ. उसके वो बहुत सारे ऊंट घोड़े गुलाम लाए गए। अब जब वो उन सबको देखा तो रोने लगा। मलकुल मौत अली सलाम ने उसे रोते हुए देखा तो पूछा कि क्यों रो रहे हो? उस जात की कसम जिसने तुझे सब कुछ दिया, जब तक मैं तेरी रूह और बदन को एक दूसरे से जुदा ना कर दूं यहां से नहीं जाऊंगा। उसने कहा कि मुझे कुछ मोहलत दीजिए, मैं इस माल को तकसीम कर दूं। रिश्ते ने कहा कि नहीं, अब मोहलत नहीं मिलेगी, तूने ये काम अपनी मौत के आने से पहले क्यों ना किया? चुनाचे मलकुल मौत अली सलाम ने उसकी रूह कब्ज फरमा ली। जब मौत छा जाती है तो फिर एक पल भी मौका नहीं मिलता है। तौबा करनी है आज और अभी, अभी तौबा करेगी। या अल्लाह मैं अपने गुनाहों से तौबा करता हूं, ये सोचे कि जनाब रमजान में कर लेंगे। जैसे किसी को अगर दाढ़ी शरीफ बढ़ाने की कोई नियत कराते हैं, बुजुर्ग नियत कराते हैं तो कहते हैं नहीं जनाब उम्रे पे जाऊंगा फिर करूंगा, जनाब मेरी शादी हो जाएगी फिर करूंगा। और बाद ऐसे दूल्हे देखते हैं कि जिनके कार्ड छप जाते हैं, जिनके शादी के हॉल बुक हो जाते हैं, जिनके जहेज का सामान घर में पड़ा हुआ होता है और अचानक वो मौत का शिकार हो जाते हैं। हुए नामवर बेनिशा कैसे कैसे, जमी खा गई नौजवान कैसे कैसे। तो मेरे प्यारे प्यारे इस्लामी भाइयों, अभी वक्त है, अभी हम अपनी जिंदगी का फायदा उठाएं। जी हां, फायदा उठाएं, बनाए। शेड्यूल कैसे बन सकता है, मैं आपको तरीका देता हूं। दावत इस्लामी के मदनी काफले में सफर करें, आप यकीन माने मदनी काफले में सफर करेंगे ना, वो दिन जो आपको यूं पलक झपकते गुजरता है ना, आप हैरान हो जाएंगे कि यार इसमें इतना वक्त है यार, मैं तो यार नमाज के लिए टाइम ही नहीं निकाल पाता हूं। और ये माशाल्लाह, ये तो हो सकता है यार, मैं तो अजान होते ही मस्जिद में आ सकता हूं, मैंने तो हिफ्ज किया है लेकिन मुझे टाइम ही नहीं मिलता कुरान पढ़ने का। और ये शेड्यूल तो बड़ा जबरदस्त है, इसमें तो रोजाना कई पारे तिलावत हो सकते हैं। मैंने जिंदगी में कभी ताज्जुद नहीं पढ़ी थी, लेकिन ये आशिकाने रसूल की सोहबत क्या मिली, मदनी काफले का सफर क्या मिला, मैंने नमाज ताज्जुद अदा की, अरे ये तो मेरे लिए आसान है। तो जिंदगी गुजारने का एक बेहतरीन आपको शेड्यूल मिलेगा, इसमें नवाफिल पढ़ने का शौक मिलेगा। घर की खवातीन को दावत इस्लामी के इज्तिमात में भेजे, जी हां, इनके भी 12-12 दिन के इस तरह के कोर्सेज होते हैं कि वो भी जरा आजकल बदकिस्मती से वही बात कहेंगे कि मोबाइल और इंटरनेट ने ऐसा तबाह किया है कि हम अपने वक्त को कितना बर्बाद करते में एहसास भी नहीं होता, और इसके सबब अपनी जो सेहत है इसको भी बर्बाद किया जाता है। तो अपने इन औकात को गनीमत जाने, और हर उस काम से कि जो काम हमारे वक्त को बर्बाद करता है, खेल कूद में नौजवान चले जाते हैं, घूमने फिरने चले गए। रात को भी एक जगह से मतलब गुजर रहे थे, यंग नौजवान ऐसी बाइक चला रहे थे कि हालांकि इस किस्म के हादसात आए दिन सुनते हैं, गाड़ी पर लेट कर वो बाकायदा बाइक दौड़ा रहे हैं। और ऐसों के जब हादसे होते हैं ना तो एक्सीडेंट ऐसा देखा है कि वो जमीन से उठ भी नहीं पाते, वहीं एक्सपायर हो जाते हैं। घर में नौजवानों की लाशें जब जाती है तो पूरा घर का निजाम ही आगे पीछे हो जाता है। आज क्या है, वो दोस्त ऐसे, फिर ऐसे गंदे किस्म के लोग के जो मुख्तलिफ वीडियोज इस तरह की शेयर करते हैं, जिससे इंसान के अखलाकियात कितने बर्बाद होते हैं, अपने बच्चों के अखलाकियात कितने बर्बाद होते हैं। बड़े बड़े मतलब ऐसे जिनको देखा है कि जिन्होंने कुरान यूज किए हैं, लेकिन बजाय इसके कि वो अपने वक्त को कुरान की तिलावत में गुजारते हैं, आज इन फजूल कामों में पड़े। नतीजा क्या हुआ, वो कुरान जैसी नेमत उनसे छीन ली गई है, आज वो एक पारा भी नहीं पढ़ सकते जहां वो पूरे हाफिज कुरान थे। कितने ऐसे हैं जो ऐसे दीनी माहौल में आते हैं तो तहज्जुद गुजार बन जाते हैं, लेकिन अपने इन औकात को बर्बाद करने के सबब क्या नहुसत मिलती है कि वो फजर में भी नहीं उठ पाते, नमाजें भी जमात से नहीं होती, नेमत छीन ली जाती है ना, नेमत की कदर नहीं की उन्होंने। तो अपने इन औकात का जायजा लें और ऐसे दोस्तों से बिल्कुल बचे कि जो हमारे इन अखलाकियात को बर्बाद करते हैं। हजरत सैयद अब्दुल्लाह इब्ने मसऊद रदी अल्लाह अन्हु फरमाते हैं, मैं अपनी जिंदगी के गुजरे हुए उस दिन के मुकाबले में किसी चीज पर नादिम नहीं होता जो दिन मेरे नेक अमाल में इजाफे से खाली हो। یعنی کیلکولیشن کر رہے ہیں. آج ہم دولت کی کیلکولیشن کرتے ہیں کہ کل 5,000 کمائے تھے آج 6,000 کماؤں گا, کل 6,000 کمائے تھے آج 8,000 کماؤں گا, پچھلے مہینے 50,000 کمائے تھے اس سال 80,000 کماؤں گا, پچھلے سال میں نے 5,00,000 کمائے تھے اس سال 10,00,000 کماؤں گا. دنیا کی دولت بڑھانے کے چکر میں ہے. کیا کسی دن ایسا ہوتا ہے کہ آج میں نے 5 ٹائم کی نماز پڑھی تو تھی لیکن جماعت سے نہیں ہوئی تھی, آج کا جو دن آیا میں 5 ٹائم کی نماز جماعت کے ساتھ پڑھوں گا. جماعت سے پڑھنے والا سوچے کہ میں نے نماز جماعت کے ساتھ تو پڑھی تھی لیکن جماعت میں پہلی صف نہیں پا سکا تھا, آج کا دن آئے گا میں پہلی صف میں 5 نمازیں پڑھوں گا. ان چیزوں کے بدلے میں جنت کی نعمتیں ملیں گی. اور پھر اسی کے ساتھ دوسری جو نعمت بتائے گی تندرستی, صحت, جس کو آج ہم مطلب خیال نہیں کرتے, چل رہے پھر رہے کھا رہے پی رہے بالکل مستی ہے, لیکن اس کا بھی ایک شیڈول ہے, کیا کھانا ہے کیا پینا ہے, اپنے آپ کو صحت مند رکھنا ہے, اس کے لیے کچھ کیلکولیشن رکھی گئی ہے. علماء نے اس پر بھی بہت ساری باتیں لکھی ہیں کہ کس طرح سے اپنے آپ کو ان چیزوں سے مطلب ہم بچائیں اور اللہ کی نعمتوں کی قدر کریں. جو وقت جو موسم ہے, جیسے آج کل گرمی کا موسم ہے تو گرمی سردی, علماء نے بھی اس کی احتیاطیں لکھی ہیں. امیر علیہ سنت اللہ تعالیٰ ان کو سلامت رکھے, اسلامی بھائیوں کو اسلامی بہنوں کو مدنی مذاکروں میں بہت سارے ٹپس دیتے رہتے ہیں, پیدل چلیے پیدل چلیے, صحت مند رہیے, اپنے گھر میں کچھ دھوپ آنے دیجئے, اپنے گھر میں کچھ تازہ ہوا آنے دیجئے, اپنے بچوں کو تھوڑی دھوپ میں بھی رکھیے تاکہ ان کی ہڈیاں مضبوط ہوں, کھانے پینے کے معاملات چیک کر لیجئے, اپنا لپڈ پروفائل کرائیے, خون کے ٹیسٹ کرائیے تاکہ پتا چلے کیا کوئی ایسے اندرونی بیماری تو نہیں ہے, اگر بیماری ہے تو اس کے احتیاط کریں. سالن کھانا ہے تو کیسے کھانا ہے, باقاعدہ اس کی کتابیں لکھی ہیں. کیوں؟ صحت مند رہیں گے, صحت مند رہیں گے تو اللہ کے دین کا کام بھی کر سکیں گے, صحت مند رہیں گے تو نماز جماعت کے ساتھ پڑھتے رہیں گے, صحت مند رہیں گے تو انشاءاللہ مکے مدینے بھی جائیں گے, صحت مند رہیں گے تو مکے مدینے کا سفر ہوگا نا, صحت مند رہیں گے تو انشاءاللہ حج کے لیے جائیں گے, صحت مند رہیں گے تو اللہ کے دین کے لیے مدنی قافلوں میں سفر کریں گے, صحت مند رہیں گے کمائیں گے بھی تو پھر انشاءاللہ اللہ کی راہ میں خرچ بھی کریں گے, مسجدیں بنائیں گے مدرسے بنائیں گے. تو اس طرح سے کچھ اس کی کیلکولیشن ہونا. اور ہمارا حال کیا ہے, اگر بس وہ دعوتوں میں جاتے ہیں تو باقاعدہ دیکھا ہے, باقاعدہ دیکھا ہے کہ دعوت میں تو موویاں بن رہی ہیں اور بڑے سوٹڈ بوٹڈ اور بڑے بہترین لباس میں سب آ رہے ہیں. اب جیسے سب جمع ہو جاتے ہیں آپ یقین مانیں بڑی بڑی دعوتوں میں دیکھا کہ اس وقت جو ہے وہ کیمرے بند کر دیے جاتے ہیں. کب؟ جب کھانا شروع ہوتا ہے. دعوتوں میں جب کھانا شروع ہوتا ہے نا کیمرے بند کر دیے جاتے ہیں کہ اب جی جتنے سوٹڈ بوٹڈ نظر آ رہے ہیں نا اب یہ سب کھانا کھائیں گے نہیں بلکہ کھانے کی ڈشوں پر حملے کریں گے اور یہ اپنی پلیٹوں میں اتنا بھریں گے جتنے 4 آدمی کھا لیتے ہیں اور اس طرح کھائیں گے جیسے کبھی کھایا ہی نہیں ہے. آپ دیکھیں دعوتوں میں کیا عالم ہوتا ہے ہمارا, یعنی باس تو اتنا کھا لیتے ہیں کہ کھا کر کہتے یار اب تو چورن کی بھی جگہ نہیں ہے, چلنے کا بھی مطلب حوصلہ نہیں ہے, اٹھنے کی بھی ہمت نہیں, ہاتھ پکڑ کر اٹھایا جاتا ہے کہتے تھوڑا چل پھر لیں تو چلنے کی طاقت ملے گی, ایسا عالم. اور پھر بعض کو کچھ ایسے امراض بھی ہوتے ہیں جس میں ان کو احتیاط کرنی چاہیے, جیسے بعضوں کا شوگر ہوتا ہے. اب شوگر ہے تو ذرا میٹھے سے بچنا چاہیے, اب اگر اس پر میٹھا آ جائے دسترخوان پر بچ کے جائے گا پھر؟ نہ نہیں آج تو یار بس تھوڑا سا ہی تو چکھنا ہے. نتیجہ کیا ہوتا ہے, طرح طرح کے امراض, ہارٹ اٹیک, بلڈ پریشر اور بعضوں کا تو برین ہیمریج اور ایسے ایسے امراض میں مبتلا ہو جاتے ہیں کہ جس کے علاج کے لیے ہزاروں نہیں لاکھوں روپے خرچ ہوتے ہیں, پورا خاندان جو ہے وہ اس کے مطابق جو ہے وہ پریشان ہو جاتا ہے. اور اللہ پاک نے یہ جو نعمت دی اس کو اس کی قدر کیجیے. اور خاص کر آج کل جیسے گرمی کا موسم ہے, امیر علیہ سنت فرماتے ہیں کہ جتنا ہو سکے اپنی بھویں تر رکھیے, یہ بھویں ہوتی ہیں. اور اللہ کا شکر ہے کہ جو نمازیں پڑھتے ہیں 5 ٹائم جب منہ دھوتے تو بھویں تر ہو جاتی ہے. اسی طرح چولہے کا استعمال ये कम कर दीजिए। बाद अवकात होता है जब चूल्हों के करीब, तो ये मौसमी असरात से बचने के लिए एक छोटा तौलिया गीला करके सर पर रखने के लिए अपने साथ रखिए, जो ऐसे बाहर आते जाते हैं, इन चीजों का एहतियात करें ताकि लू लगने से महफूज हो जाए। और इसी तरह धूप में निकलने से परहेज कीजिए। कामकाज के मामलात होते हैं लेकिन हर एक का नहीं होता। आजकल जैसे छुट्टियां हैं, अब कई ऐसे यंगस्टर होंगे जो सुबह के निकले तो ओ जनाब मैदानों में खेल रहे हैं, वो इधर खेलने जा रहे हैं, उधर खेलने जा रहे हैं। तो बच्चों को भी बचाइए, बच्चों को भी समझाइए कि बाद अवकात ये धूप का जो इफेक्ट है ये बहुत ज्यादा बीमारियां पैदा कर देता है। अपने बच्चों को भी इस तरह से धूप में निकलने से बचाइए। धूप में निकलना ही हो तो सर और गर्दन ढांप कर या छतरी लेकर निकलिए। धूप में निकलते वक्त सन ग्लासेस का इस्तेमाल आंखों को गर्मी से मुतासिर होने से बचाता है। फोम के गदेलों पर सोने से परहेज कीजिए। रोजाना कम से कम 12 बल्कि हो सके तो 14 गिलास पानी पीजिए। पानी का इस्तेमाल बढ़ना चाहिए क्योंकि पसीना आता है ना, तो ये क्यों कर रहे हैं, सेहतमंद क्यों हो रहे, ताकि हम अल्लाह की इबादत कर सकें। इंशाअल्लाह ये एहतियात करना भी जो है वो हमारा फायदेमंद होगा। खाना जो है उसका मैयार थोड़ा सा चेक कर लीजिए। दही और खिचड़ी का इस्तेमाल, सादा गिजा है, महंगी भी नहीं पड़ती इतनी, इसका इस्तेमाल कीजिए। ज्यादा गर्म गिजाएं, ज्यादा मिठास वाले शरबत, खूब मीठी डिशें, कोल्ड ड्रिंक्स, ज्यादा घी तेल वाले खाने और देर में हजम होने वाली गिजाएं, नीज कैफिन वाली अशिया, मसलन चॉकलेट वगैरह का इस्तेमाल कम से कम कीजिए। बच्चों को भी समझाएं कि इस तरह की जो चीजें हैं ये सेहत के लिए बहुत नुकसान देती हैं। तो बहरहाल मेरे प्यारे प्यारे इस्लामी भाइयों, अल्लाह पाक हमें सेहतमंद रखे और हमें बीमारियों से महफूज फरमाए। और इसके आदाब एक बड़े एक बुजुर्ग हजरत इब्ने सालिम रहमतुल्लाही अलैह फरमाते हैं कि अगर कोई शख्स गंदुम की सूखी रोटी अदब से खा ले, उसको मौत के सिवा कोई बीमारी नहीं आ सकती, यानी वो कभी बीमार नहीं होगा। पूछा गया अदब क्या है, फरमाया भूख लगने पर खाए और सैर होने से पहले हाथ उठा ले। भूख लगने पर खाए और सैर यानी पेट भरने से पहले अपने हाथों को रोक ले। तो ये जो तंदुरुस्ती है हजार नेमत है, तंदुरुस्ती हजार नेमत है। अब बाद अवकात होता है कि मेरा काम में दिल नहीं लगता, मेरा पढ़ाई में दिल नहीं लगता, ये अक्सर इसकी शिकायतें करते हैं। लेकिन जब उनसे पूछा जाए कि सोते कितना है, तो पता चले वो रात को मोबाइल पर ऐसा बैठते हैं कि दो दो तीन तीन बज जाते हैं, माशाल्लाह फजर में आंख नहीं खुलती है, और 4-5 घंटे की नींद करके फिर भागम भाग अपने ऑफिस। और बाद अवकात तो ऐसे हादसात भी हुए हैं कि गाड़ी चलाने वाला गाड़ी चलाते चलाते सो गया। आज ऐसे ड्राइवर भी होते हैं जो गाड़ी चलाते चलाते सो गए और उन्होंने गाड़ी खाई में फेंक दी, नतीजतन सारे के सारे मुसाफिर आजमाइश में आए। अगर आप तालिब इल्म हैं, आप जॉब करते हैं, आप बिजनेस करते हैं, आप खुद देखें, अगर आप फिजिकली परफेक्ट होंगे, फिजिकली अपने आप को परफेक्ट रखेंगे, आपके अपने काम में भी आपका दिल लगेगा। मुझे कोई नौकरी, मैं जहां भी काम करता हूं मुझे एक महीने के बाद फारिग कर दिया जाता है, तो वह देख तो सही क्यों फारिग करते हैं, ऑफिस में बैठ के सो तो नहीं जाता है तू। आजकल तो सीसीटीवी कैमरे लगे हुए हैं ना, तो देखा जाता है कि यार ये जॉब करते करते सो जाता है, ये दुकान पे बैठे बैठे सो जाता है, ये गाड़ी चलाते चलाते सो जाता है। तो अपने आप को परफेक्ट रखेंगे, सेहतमंद रहेंगे, इंशाअल्लाह उल करीम इबादत में, दीनी खिदमात में और खुद अपने कामकाज में भी, घरेलू मामलात में भी बारहा देखा गया है कि जिन्होंने ये अपने शेड्यूल को सेट नहीं रखा होता है वो अपने घर के मामलात में भी बाज़ औक़ात परफेक्ट नहीं होते। अल्लाह पाक हमें अमल की तौफीक अता फरमाए, اور عبادت میں تلاوت میں ہمارا دل بھی لگ جائے، ہمارے اوقات میں برکت ہو، اللہ پاک ہمیں صحت و سلامتی عافیت والی اللہ پاک زندگی نصیب کرے، تاکہ ہم خوب عبادت بھی کریں، دینی خدمت بھی کریں، اور اپنے گھر والوں کا، اپنے بچوں کی بھی پرورش کریں. اللہ ہم سب کو عمل کرنے کی توفیق عطا فرمائے. آمین بجاہ خاتم النبیین صلی اللہ علیہ وآلہ وسلم.
میں مبلغ بنوں سلطوں کا خوب چرچا کروں.